जिंदगी का मकसद दूसरों की खिदमत करना, दूसरों का साथ देना और इस ख्वाहिश का होना दिल में कि जब भी किसी को मदद की जरूरत हो उसकी मदद करना। दूसरी तरफ एक और बहुत बड़ा मकसद हमारी जिंदगी का है और वो ये है कि हमेशा सही सोचना और सही काम करना और इस चीज़ की सलाहियत रखना कि ये हम पहचान पाएं कि ये जो काम हम कर रहे हैं, ये सोच जो हम रखते हैं, ये सही है या नहीं। ऐसे ही अपने आप को छोड़ देना कि जी ठीक है जो हो रहा है चल रहा है सही, ये बहुत अहम चीज़ है ज़िंदगी में कि हम ये सोच इस ये काबिलियत रखते हों कि जो चीज़ हम सोच रहे हैं, जो काम हम कर रहे हैं, आया वो दुरुस्त है, आया वो सही है, दीनी लिहाज से, दुनियावी लिहाज से मैं ठीक काम कर रहा हूँ या नहीं। आइए इस पर मिल बैठ के आज सोचेंगे। प्रोग्राम सुबह ज़िंदगी में बहुत बहुत खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलाम वालेकुम नाज़रीन, तेहरान स्टूडियो से आपकी खिदमत में हाजिर हैं प्रोग्राम सुबह ज़िंदगी लेके, खूबसूरत सा गर्मा गर्म सा प्रोग्राम सुबह सवेरे आपकी खिदमत में लेके हाजिर हैं दोबारा तेहरान स्टूडियो से। 6:36 हो रहे हैं क्योंकि वक्त हम तेहरान का ईरान का चेंज हो गया है इस वजह से। बहरहाल उम्मीद करते हैं कि आप लोग बिल्कुल खैर खैरियत से होंगे, बिल्कुल ठीक ठाक होंगे, बिल्कुल मज़े से ज़िंदगी कर रहे होंगे और अपनी खूबसूरत का सुबह का आगाज़ अल्लाह ताला के खूबसूरत नाम से कर चुके होंगे, जिसकी वजह से आपका पूरा दिन खुशियों से भरपूर और बरकतों से भरपूर इंशाल्लाह इंशाल्लाह गुजरेगा। मेरे साथ रुबाबिया मौजूद हैं, सलाम अलैकुम।
अस्सलाम वालेकुम खुर्रम भाई, मैं अपने तमाम नाज़रीन की खिदमत में सलाम अर्ज़ करती हूँ। आप दुनिया के जिस कोने में भी हमारा प्रोग्राम देख रहे हैं, बहुत बहुत खुश आमदीद। उम्मीदवार हैं कि आप सब खैरियत से होंगे, अपनी भरपूर सुबह का यानी जुमेरात की सुबह का आगाज़ कर चुके होंगे। जी
बिल्कुल, और जैसा कि रुबाब ने कहा कि एक भरपूर एनर्जी से भरी हुई सुबह का आगाज़ आप लोग कर चुके होंगे। बहरहाल हमारा हफ्ते का मौजू आज आखिरी दिन है उसका, और मौजू हमारा ये चल रहा है कि हमारा ज़िंदगी में क्या मकसद है, क्या मकसद होना चाहिए। बहरहाल जैसे कि कल भी हमने मौलाना साहब से बात की और उन्होंने कहा कि अगर एक शख्स ये पहचान ले कि उसका अल्लाह ताला ने उसको ज़मीन पे जो भेजा है वो किस लिए भेजा है, उसका ज़मीन पे आने का मकसद क्या है, तो फिर उसका ये कहना कि उसका दुनियावी मकासद और हैं और दीनी मकासद और हैं, ये बहस बिल्कुल ख़त्म हो जाती है। क्योंकि जब मारफत खुदा मिल जाती है तो इंसान के दीनी दुनियावी सारे मकासद एक ही हो जाते हैं। ये नहीं कहा जा रहा कि आप दुनिया में कामयाबी हासिल करने के लिए कोशिश ना करें, उसके लिए आप प्लानिंग ना करें। ये कहा जा रहा है कि मकसद एक ही है, सिर्फ पहचानने की ज़रूरत है और सही रास्ते से जाने की ज़रूरत है। क्योंकि सही रास्ते से ना जाएँ तो जारी बात है इंसान मकसद तक नहीं पहुंचता है।
बिल्कुल, मैं इस बारे में कहना चाहूंगी, लेस ब्राउन साहब ने कहा है कि जिंदगी एक रास्ता है और आपका मकसद उस रास्ते का नक्शा है ताकि आप उस रास्ते पे खो ना जाए। बड़ी खूबसूरत बात की है कि नक्शा एक हदफ हमारा, एक गोल हमारा, तो फिर ये तो इसने इस बात में जो लेस ब्राउन साहब ने जिंदगी में मकसद का होने की जो जरूरत है या अहमियत है पूरी तौर पर मेरे ख्याल से बयान कर दी है यहाँ पे। जी
अच्छा, एक मसला जो रुबाब हमेशा पेश आता है वो ये है कि बहुत से लोगों को शायद अपना मकसद भी मालूम है, रास्ता भी मालूम है, लेकिन शायद वो यकीन, वो ईमान हम लोगों में कम हो गया है कि जो हमें वो एनर्जी दे कि हम लोग उस सही रास्ते पे चल पाएं। जैसे कि एक हमारे एक उस्ताद थे, वो हमेशा मिसाल देते थे, कहते थे अगर एक आप अपनी क्लास को गंदा रखेंगे तो दूसरा आने वाला जो बाहर से भी आएगा वो भी उसको और गंदा करेगा। क्योंकि जारी बात है जब आप एक जगह देख रहे हैं कि गंदी है तो आपको क्या तकलीफ है कि आप जो है अगर एक चॉकलेट खाते हैं तो उसका रैपर वहां पर ना फेंके, आप भी फेंक दोगे। तो कहने का मतलब ये है कि जब तक हम लोग ये एनर्जी अपने अंदर नहीं सिमटाएंगे कि हमने इस रास्ते पे चलना है और सुस्ती को दूर नहीं फेंक देंगे तो हम लोग नहीं आगे जा सकते।
बिल्कुल, इसी बात पर आपने बड़ी खूबसूरत बात की। मैं रॉबर्ट एच स्किलर साहब की जो है बात बताते चलूँ। उन्होंने कहा ये एक वजह जो है जो लोग अपने मकसद तक शायद ना पहुंच सके, एक तो ये कि वो उसका मतलब सही तरह नहीं समझते, दूसरा वो इसको संजीदगी से नहीं लेते और तीसरा उन्होंने उस पर यकीन नहीं है।
सही है,
तो ये एक वो वजह है, ये तीन वजह है उन्होंने बोला कि जो हमारे को मकसद के रस्ते से हम डगमगा जाते हैं या उस तक नहीं पहुँच सकते, ये तीन वजह है उसकी।
सही, बहुत खूबसूरत।
यानी आपको अपने मकसद पर खुद सबसे पहले यकीन रखना चाहिए, फिर आप दूसरों को।
यकीन जब तक नहीं होगा तो ये मुश्किलात जो हैं सामने आती हैं। और इससे भी एक बहुत अहम बात वो ये है कि आप लोग, बहुत से लोग ऐसा होता है उनके जहन में कि पता है, रास्ते का भी पता है, मकसद का भी पता है, लेकिन मैं वही फिर दोबारा बात करूंगा कि वो सुस्ती और वो एनर्जी का ना होना बाइस बनता है कि इंसान उस रास्ते पे नहीं चल पाता। ऐसा क्यों है, इसके बारे में आप हमें भी बताएं, आप लोगों के जहन में क्या बात है कि क्यों बावजूद इसके कि लोगों को, हम सारों को पता है कि अच्छा काम करने से सुकून मिलेगा, अगर ये काम करेंगे तो इसका फायदा है, ये काम जो कर रहे हैं ये गलत है, इसका नुकसान है, लेकिन उसके बावजूद भी करते हैं और फिर आखिर में जो है थोड़ा सा पछतावा भी होता है, लेकिन ठीक है। चलो
खुर्रम, ये बात ये आजकल के नौजवान नस्ल में बहुत है,
ठीक है,
मकसद का पता है, सब कुछ है, शरायत भी वैसे है, लेकिन वो बदन में वो सुस्ती, वो एनर्जी ही नहीं है करने की। और आजकल की नौजवान नस्ल जो आगे नहीं बढ़ रही या हमारे गुजरे हुए जो थे बुजुर्गों की तरह नहीं, उतने कामयाब नहीं हर फील्ड में, मेरे ख्याल से इसका यही बात नजर है, मतलब मेरा जो है खुद का पर्सनल, कि वही इनको सुस्ती है या वो एनर्जी नहीं आती अंदर से, ये पूछना चाहिए हमें वैसे इस बारे में।
बिल्कुल, ये इसके बारे में हमारे नाज़रीन हमें आज बताएंगे कि सुस्ती की क्या वजह है, बावजूद इसके कि सबको पता है कि क्या चीज है और क्या क्या दुरुस्त है और क्या गलत है। बहरहाल इसके बारे में आप हमें बताएंगे, कैसे बताएंगे, कैसे आप लोग हमारे प्रोग्राम में शामिल हो सकते हैं, कैसे हमें हमारे साथ रابطہ कर सकते हैं, इस छोटे से वक्फे में देखते हैं। आप खिदमत में एक बार फिर हाजिर हैं और उम्मीद करते हैं कि आप लोगों को प्रोग्राम, जहाँ तक आपको प्रोग्राम जो है, अलबत्ते हमने कोई खास चीज़ नहीं दिखाई भी, लेकिन यह है कि पसंद आ रहा होगा। बहरहाल हाँ जी रुबाब जी, मैं एक बात कर रहा था और उस बात को मैं आगे चलाना चाहूँगा और अपने नाज़रीन से भी चाहेंगे कि हम वो भी उनके जहन में जो बात है वो हमें बताएं कि ये इसकी क्या वजह है कि हम लोग इसके बावजूद कि हमें पता है कि क्या चीज़ अच्छी है हमारे लिए, क्या चीज़ बुरी है, उसके बावजूद हम लोग आगे नहीं चल पा रहे, तो इसके बारे में हम लोग इंतज़ार कर रहे हैं। आपका क्या ख्याल है इसके बारे में?
इसके बारे में मैं क्या बोलूँ, मतलब आजकल तो ये हम खुद भी, मैं भी इस तरह हो गई हूँ, लाइक पता होता है हमको क्या करना है, लेकिन वो आती वो अंदर से कहते हैं ना, वो एहसास ही जिसम में नहीं होता कि आप ये काम करें, शायद सुस्ती है बहुत,
सही है,
या पता नहीं। मैं
अक्सर ये चीज़ मैंने देखने के देखी है कि अक्सर हॉस्टल्स वगैरह में, यूनिवर्सिटीज़ वगैरह के हॉस्टल्स वगैरह में अक्सर लड़के आपस में बैठते हैं और बातचीत शुरू होती है, दीन के बारे में बात होती है, दुनिया के बारे में बात होती है, और आखिर में यही नतीजा निकलता है कि ये दुनिया जो है वो फ़ानी है। बहरहाल उसके बावजूद सबको ये इस चीज़ की समझ आ जाती है, लेकिन उसके बावजूद ये कहना कि ठीक है हमें नमाज पढ़नी है, रोज़े रखने हैं, अच्छे काम करने हैं, लेकिन फिर इनमें सुस्ती कहाँ से आ जाती है, ये जो मेरे लिए वो हमेशा जो
मैं
है
यहाँ पे एक अपना, अगर मैं बोलूँ ये आप दीनी बात करें, लेकिन मैं इसको थोड़ा अगर दुनियावी तरफ लेके आऊँ, दुनियावी तरफ में हमारे साथ ये मसला पेश आ गया आजकल की नौजवान नस्ल में, मेरे ख्याल से, मेरे नज़र से, कि हमारे पास पहले से वो सब कुछ मौजूद है, हमारे माँ बाप ने, हमारे वालदेन ने हमको पहले से वो सब कुछ दिया हुआ जो उनके ज़माने में नहीं था, या शायद उन्होंने वो बहुत मेहनत से जो हाथ में, आप देखें आजकल टेक्नोलॉजी का ज़माना है, एक फिंगर टच की आप उस पर सब कुछ आपके हाथ के सामने है, तो शायद इस वजह से वो सुस्ती दुनियावी तौर पे मैं कह रही हूँ जो सब में आ गई है हमारे।
और थोड़ा सा इसमें मैं भी ये एक चीज़ जो ऐड करता जाऊँ वो ये है कि थोड़ा सा मुझे ऐसा लगता है कि थोड़ा सा शायद हमारे दिलों के ऊपर थोड़ी सी मट्टी आ गई है, उस मट्टी को, उस धूल को उठाने की बहुत बहुत जरूरत है। यहाँ पर आगा अली साहब ने हमें लिखा है, इल्म और मारिफत तमाम खूबियों का सर है और हुस्ने इखलाक से बेहतर जिंदगी कोई नहीं हो सकती। इन्होंने यहाँ पर अब जो इल्म की बात लिखी है, मारिफत की बात लिखी है और हुस्ने इखलाक की बात लिखी है,
बहुत सारी बातें हो गई,
बिल्कुल तीनों बातें जो हैं बहुत अहम है, लेकिन इल्म के बारे में हमारी बहुत ज्यादा इस पे बात नहीं हुई थी। इल्म का आपका क्या ख्याल है, इल्म हासिल करना जिंदगी का एक मकसद होना चाहिए?
जरूर होना चाहिए, जरूर जरूर होना चाहिए। जो अभी नाज़रीन जो भी आप हमारा प्रोग्राम देख रहे हैं, ये मेरे, मैं तो बोलती हूँ होना चाहिए हर किसी की जिंदगी में, इल्म कभी भी खत्म नहीं होता, हर रोज आप कुछ नया सीख सीखते हैं, हर रोज़ कुछ नया आ रहा है। मेरे ख्याल से हमको इल्म के अंदर या तालीमी हदफ के अंदर या तालीमी हमारा जो मकसद है उसमें अप टू डेट रहना चाहिए मेरे ख्याल
बिल्कुल
से।
सही।
जी
अच्छा, यहाँ पर हमारे पास एक ईमेल आई है और उसमें लिखा हुआ है बसीजे मेहदी साहब ने जो
जी
है उन्होंने ईमेल हमें इनबॉक्स में भेजी है और उन्होंने तारीफ़ की है हमारे प्रोग्राम की, शुक्रिया अदा किया और उन्होंने कहा हमीदान जो शहर है वो बहुत अच्छा लगा है। बहरहाल इसके बारे में उन्होंने बात की है और उन्होंने कहा है कि शिराज की भी हमें सैर करवाई जाए। अभी जो है हम आप लोगों को जंजान लेके जाएंगे, उसके बाद इंशाल्लाह कोशिश करेंगे कि शिराज भी आप लोगों को लेके जाएं। तो चलते हैं जंजान से, हमारे पास एक रिपोर्ट है वो देखते हैं, उसके बाद दोबारा आप खिदमत में हाजिर होंगे, हमारे साथ रहिएगा।
अस्सलाम वालेकुम नाजरीन, मैं हूँ आपकी खिदमत में हाजिर नुसरत रेज़ा। हम आपकी खिदमत में हाजिर हुए हैं एक ईरान के एक सफ़र लेकर, जिस जो कि हमने शुरू किया है तहरान से और हमने कज़वीन को रद्द किया है। उसके बाद हमने ताकिस्तान से गुजरे हैं, हम लोग ताकिस्तान से गुजरे हैं, उसके बाद अबहर से गुजरने के बाद खुर्रम दर्रे पहुँचे हैं। इसके बाद अब हम आपको लेकर जाएँगे ईरान के एक मशहूर और तहजीबी और एक सकाफती शहर या सूबे में जिसका नाम है जंजान। अब हम यहाँ पर खड़े हुए हैं जादे अब्रीशम पर। ये हमें 8000 साल पुरानी जो है ना वो तहजीब को याद करवाती है। हमारे साथ रहिएगा, इंशाल्लाह हम आपको इसकी तहजीबी, इसकी सकाफती और इसकी मारूफ जो जगहें हैं उनकी सैर करवाएंगे। इसके अलावा जो ईरान में नए लोग आते हैं उनके लिए एक किताब भी है जिसका नाम है रायाब ईरान। ये आपको जो है ना वो मदद करेगी ईरान के मुख्तलिफ शहरों, ईरान के मुख्तलिफ मशहूर जगहों को देखने में और जो है ना आपकी रहनुमाई करेगी। हमारे साथ रहिएगा, इंशाल्लाह लेकर चलते हैं जंजान। नाज़रीन, हम आपको लेकर पहुँचे हैं खुर्रम दर्रे से 45 किलोमीटर दूर सुल्तानिया, जहाँ पर हम दुनिया के एक अजीमुशान गुंबद को जो है ना वो आपके साथ सैर करेंगे। ये गुंबद आज से 300 साल पहले यहाँ के बादशाह अलजातिव के हुक्म से बनाया गया था और ये मिट्टी और गारे से बना हुआ एक अजीमुशान गुंबद है। और इसको दुनिया की, यानी अगर इसको मैं इंग्लिश में कहूँ तो इसको एम्पायर स्टेट बिल्डिंग ऑफ अज़रबैजान, यानी अज़रबैजान की बुलंद तरीन जो है ना वो साख्तमान या बिल्डिंग कहा जाता है। तो हमारे साथ रहिएगा, चलते हैं इसके अंदर और आपको दिखाते हैं कि इसके अंदर क्या क्या। जी तो हम इस गुंबद में हैं, ये गुंबद सुल्तान खुदा बंदे ने इधर बनाया था और इसको बनाए हुए 730 साल गुजर गए हैं। इसकी बुलंदी को अगर देखा जाए तो इसकी बुलंदी जो है वो 48 मीटर है और इसकी जो है ना वो बातर है, यानी जो इसकी चौड़ाई है वो 25 से 26 किलो जो है ना वो मीटर है। अभी इसकी जो है ना वो साजमान वो साजमान को जो है ना वो दुरुस्त कर रहे हैं, अभी ये जो है ना वो बना रहे हैं। तो इसके बाद आपको जो है ना वो हम इसकी सारी जो है ना इंफॉर्मेशन देते हैं। इस गुंबद को बनाने का मकसद ये था कि यहाँ पर हज़रत अली अलैहिस्सलाम और हज़रत इमाम हुसैन अलैहिस्सलाम की कब्रों को इधर जो है ना वो मुंतकिल किया जाए, लेकिन इस सुल्तान को इधर जो है ना वो इजाज़त इसकी नहीं मिली क्योंकि इस्लाम में ये चीज़ हराम करार दी गई है कि एक जो है ना वो बंदे को कब्र से निकाल कर दूसरी कब्र में जो है ना वो दफन करें, इसीलिए ये गुंबद इसी तरह का इसी तरह ही रह गया। यहाँ पर इस گنبد کے 8 دروازے ہیں اور 8 اس کے مینار ہیں، جو کہ اس چیز کی نشاندہی کرتے ہیں کہ ایک جنت کی طرح کا جہاں پر جو انہوں نے ماحول بنایا ہوا ہے، اور اس کو ہم کہہ سکتے ہیں کہ سلطان نے ایک جنت کا جو ہے نا ادھر وہ ماحول بنایا تھا، کیونکہ اس کے 8 دروازے بنانے کا مقصد کا یہی تھا کہ ایک جنت کا جو ہے نا وہ ماحول ادھر پرووائڈ کرے، لیکن اس کو کیونکہ اجازت نہیں ملی اسی لیے یہ کام اس کا ادھورا ہی رہ گیا۔ ہم اس کو کہہ سکتے ہیں کہ زمین پر اس نے ایک چھوٹی سی جنت تیار کی۔ اس گنبد میں تین جو ہے نا وہ قسمت میں اس کو تقسیم کیا گیا ہے۔ ایک اس کا سردابے ہے جس کو جو ہے نا وہ محل دفن بھی کہتے ہیں، لیکن کیونکہ یہاں پر جو ہے نا وہ شاہوں اور مغلوں کی جو ہے نا وہ قبروں کو جو ہے نا وہ مخفی کیا جاتا تھا، یعنی ان کی جو ہے نا وہ قبریں ابھی تک پیدا نہیں ہوئی ہیں، اسی لیے یہ جو ہے نا ابھی ان کی قبر وغیرہ کو ادھر جو ہے نا وہ انتقال نہیں دیا گیا۔ اور اس کے علاوہ اس کے طبقات بھی ہیں اوپر، جس کو ہم فرسٹ فلور سیکنڈ فلور میں تقسیم کر سکتے ہیں، لیکن یہ ہے کہ ان کی قبروں کو ان کا نام انہوں نے دیا ہوا ہے، لیکن ان کی ابھی ادھر قبر وغیرہ کوئی بنی نہیں ہے۔ تو چلتے ہیں اس کے اندر اور دیکھتے ہیں کہ ادھر کا کیا ماحول ہے۔ سلطان محمد کی یہ وصیت تھی کہ اس کی قبر کو جو ہے نا وہ ادھر بنایا جائے، لیکن ابھی تک ان کی قبر کا کوئی سراغ نہیں مل سکا جو ادھر جو ہے نا وہ انٹر کریں یا ادھر اس کو جو ہے نا وہ انتقال دیں۔ لیکن ان کی جو ہے نا دیکھی ہیں، جس میں سے 8 جو ہے نا وہ ان کو ادھر دفن کیا گیا ہے کہ ان کی یادگاری رہے، اور ابھی ان کی جو ہے نا وہ 12 کتابیں جو ہیں ان کو ادھر جو ہے نا وہ دفن نہیں کیا گیا یا ان کا کوئی سراغ نہیں ہے۔ اور ادھر یہ جو آپ چھوٹے چھوٹے ان کے دروازے دیکھ رہے ہیں، یہ اس کے جو ہے نا وہ احترام کے لیے بنائے گئے ہیں تاکہ اس کی حرمت جو ہے نا وہ باقی رہے یا قائم رہے۔ یہ جو آپ چھوٹے چھوٹے اس کے جو ہیں وہ پارٹ دیکھ رہے ہیں، یہ جو سلطان اس کے جو ہے نا وہ بادشاہ کے جو بچ گئے تھے زندہ تھے اس کی فیملی کے جو لوگ تھے انہوں نے بنائے ہیں تاکہ ان کی عظمت اور ان کی عزت کو جو ہے نا وہ یادگاری رکھا جائے اور ان کا احترام کیا جائے۔
جی ناظرین، خوش آمدید کہتا ہوں آپ کو دوبارہ پروگرام میں، اور آپ لوگوں نے زمین کی سیر کی نصرت شیرازی کے ساتھ، امید ہے کہ آپ کو پسند آئے گی۔ بہرحال ہمارے پاس جو ہے کچھ یہاں پر میسیجز ہیں جو میں پڑھنا چاہوں گا آپ لوگوں کی خدمت میں۔ البتہ یہاں پر نائلہ کاظمی صاحبہ نے لکھا ہے کہ سلام، معرفت امام کی کمی کی وجہ سے یہ ان سب چیزوں کی پریشانی ہے۔ میرے خیال سے امام مہدی علیہ السلام کی معرفت کے بارے میں شاید انہوں نے لکھا ہے، اور بہرحال اس کے علاوہ ہمارے پاس اور بھی بہت سے میسیجز آئے ہیں جن پہ ہم انشاءاللہ بات کرتے رہیں گے۔ جی رباب، آپ کچھ ہے بات کرنا چاہیں؟
جی میں یہ کہنا چاہتی تھی کہ ایک بہت ہی مشہور ماہر نفسیات جن کا نام مجھے نہیں پتا، میں نے کل ایسی سرچ کیا تھا، انون لکھا تھا اس کے آگے، نامعلوم لکھا تھا، انہوں نے بتایا کہ زندگی میں اگر آپ کا مقصد ہے اور آپ نے وہ مقصد پا لیا، وہ اتنا ضروری نہیں ہے، لیکن اس مقصد کو پانے کے بعد آپ کیا بن جاتے ہیں وہ بہت ضروری ہے۔
صحیح
جی، کیونکہ بہت سے لوگ ہوتے ہیں کہ وہ بدل جاتے ہیں یا وہ سمجھتے ہیں کہ ہم نے یہ مقصد پا لیا اور اس کے بعد آگے زندگی میں اور کچھ نہیں ہے۔ نہیں، زندگی کے ہر ایک موڑ پہ ایک نیا مقصد ہونا چاہیے، اور مقصد طے کرنے کے لیے یا اس کے بارے میں کوئی ارادہ کرنے کے لیے کوئی عمر یا کوئی قید نہیں ہے۔ آپ جب بھی جس عمر میں بھی ہے ہر قسم کا مقصد یعنی اپنے ذہن میں سوچ سکتے ہیں اور اس تک پہنچ سکتے ہیں۔
بالکل ٹھیک، بہت خوبصورت بات کی رباب آپ نے۔ اور ہمارے ساتھ فون لائن پہ ہمارے ایک ویور موجود ہیں، میں سلام عرض کرتا ہوں آپ کی خدمت میں۔
سلام علیکم آقا جان،
کیا حال ہے آپ کی؟ آواز چھانی پہچانی لگ رہی ہے آپ کی۔
جی شکر اللہ کا، سب سے پہلے میں آپ کو، خرم بھائی آپ کو، اور محترمہ رباب صاحبہ کو، اور آج کے مہمان کو، اور تمام سننے والوں کو سلام عرض کرنا چاہوں گا پاکستان سے۔
بہت بہت شکریہ نوید بھائی۔ نوید بھائی آج آپ کی بڑی ضرورت ہے اور بڑا اہم موضوع ہے، آپ جوان ہیں ماشاءاللہ، اور جو ہے ہمارے جامعہ میں وہاں پر زندگی کر رہے ہیں۔ یہ بتائیے گا کہ نوید بھائی آپ کس طرح دیکھتے ہیں، جیسے میں نے ابھی پروگرام کے شروع میں کہا کہ ہم سب کو تقریباً इस बात का पता है कि हमारा मकसद जिंदगी में क्या है, उसके बावजूद सुस्ती किस बात की?
बिल्कुल, आज का मौजू बहुत तवज्जो तलब और बहुत अहम मौजू है, क्योंकि जिंदगी फानी है और इसने खत्म हो जाना है और एक सफर की मानद है, और जब इंसान को किसी सफर में अपनी मंजिल क्लियर ना हो तो वो सफर बेमकसद ही खत्म हो जाता है। तो जब हमारा किबला दुरुस्त होगा, मंजिल हमारे जहन में होगी, मकसद हमारे जहन में होगा, तो फिर ऑटोमेटिकली ये सुस्तियां और ये काहलियां सब खत्म हो जाएंगी। और मेरे ख्याल में कि सबसे अहम और मकसद जो इस जिंदगी को जावेदां बना देगा, और जो इसे देखें, हम शहीद का मर्तबा हम देखते हैं कि शहीद जो इस्लाम नाब मोहम्मदी और तालीमात आले मोहम्मद के लिए जो शहादत पेश करते हैं, उनकी जिंदगी का मकसद अजीम होता है और वो जिंदगी जो है हमेशा के लिए वो जिंदा हो जाते हैं। तो हमारी जिंदगी में, जवानों की जिंदगी में भी मकसद अजीम होना चाहिए।
सही नवीद भाई, बहुत शुक्रिया। नवीद भाई, आपका क्या ख्याल है कि आजकल के जवानों को क्या डायरेक्शन नहीं मिलती स्कूल कॉलेजेस यूनिवर्सिटी में या घरों में, या डायरेक्शन मिलती है लेकिन उसके बावजूद हम लोग सुनना नहीं चाहते?
बिल्कुल बजा आपने कहा कि सबसे बड़ा जो फुकदान है वो डायरेक्शन का है, मेन डायरेक्शन का है। यानी आप एक छोटी सी मिसाल एक देख लें कि मेन स्ट्रीम मीडिया जो आजकल काम कर रहा है, जो जवानों के जहनों पे मगरबी और दूसरी जो हमारी सकाफतें हैं उनकी यलगार है, उनकी बम्बार्टमेंट जारी है,
सही।
तो उससे आप देख लें कि उनकी कितना मुनारिफ हो जाते हैं
जी।
ये जाए कि आप देखें कि हमारे जो चंद टीवी चैनल्स काम कर रहे हैं, सहार टीवी है और दूसरे कुछ चैनल्स काम कर रहे हैं
जी,
वो उलूम आले मोहम्मद उससे रोशनास करवा रहे हैं हमारी मिल्लत को, हमारे जवानों को। लेकिन उसके मुकाबले में 99% जो मीडिया जिससे हमारे जवान आज के लिए इस्तेमाल कर रहे हैं, वो उन्हें उस मकसद से मुनारफ करता है, मकसद से दूर करता है।
सही।
तो मेरे ख्याल में इस्तेमाल करना चाहिए इस तरह के हमारे जो उलूम आले मोहम्मद की तरवीज में काम कर रहे हैं।
सही है।
फिर इंशाल्लाह जिंदगी का मकसद क्लियर होगा हमारा।
अच्छा नवीद, बहुत से जगहों पर यह भी देखने को मिलता है कि कुछ मजहबी उमूर के माहिरीन जो हैं वो इस बात पे लोगों को लगा देते हैं कि दुनिया कुछ नहीं है, ठीक है दुनिया फानी है, लेकिन दुनिया से आप बिल्कुल हट जाएं और आप सिर्फ दीन की तरफ आ जाएं, इसके बारे में आप क्या कहना चाहेंगे?
ये तो दीन खानका ही हो गया, यानी खानका पे आप बैठ जाएं और दुनिया से मावरा हो जाएं। बिल्कुल इस बारे में उलूम आले मोहम्मद का भी अगर हम मुताला करें तो हमें इस तरह की तरवीज नहीं दी जाती,
ठीक है।
अगर कुछ इस तरह करते हैं कि दुनिया से आप बिल्कुल कट जाएं तो ये मेरे ख्याल में दुरुस्त नहीं है। दीन और दुनिया दोनों को साथ लेके चलना, एक तवाजुन रख के, और यानी कि दीन खानका ही क्या कहता है, वो तो यही कहता है ना कि आप खानका पे बैठ जाएं,
ठीक है,
बिल्कुल मावरा हो जाएं, जो कुछ दुनिया में हो रहा है होता रहे। बिल्कुल ऐसा नहीं है, हमें इस दुनिया में रह के अम्र बिल मारूफ व नहीं अनिल मुनकर का जो हमारा फरीजा है वो अंजाम देना है हमें। हमें इस दुनिया में वाकई हमें अगर उलूम आले मोहम्मद से हमें इस्तेफादा करते हैं तो अम्र बिल मारूफ के लिए हमें इस दुनिया में एक्टिव होना पड़ेगा, और ये मकसद अजीम मकसद है।
सही नवीद, आपसे काफी ज्यादा सवाल हम पूछ रहे हैं और रुबाब ने मेरे ख्याल से सवाल आपसे पूछना है, क्योंकि आपका ताल्लुक जो है मीडिया से भी रहा है और आप जवानों के कुछ तंजीमों के साथ भी रहे हैं, तो इस वजह से
मुझे सवाल करना था। आपने कहा कि नौजवान, तो नवीद भाई मुझे ये पूछना था कि आपके खुद के भी कुछ मकसद होंगे जिंदगी में, या कुछ आपने पा लिए होंगे या कुछ पाने हैं अभी, तो आपने किन चीजों का खास ख्याल रखा था? आपका पर्सनल जो आपका इसमें जो रहा है वो आप हमारे नौजवानों को बताइए, जो एक नौजवान की बात को बेहतर समझ सकता है।
जी, जिंदगी में देखिए सबसे पहला मकसद तो इंसान का जो अवलीन तरीन मकसद है वो खुशनूदी है मोहम्मद वाले मोहम्मद, और इसके लिए वर्क करना सबसे ज्यादा ये बड़ी अहम चीज है। यानी उन उलूम से जब हम इस्तेफादा करके अपनी जिंदगी को सही सराते मुस्तकीम पे रखेंगे तो हमारे मकसद ऑटोमेटिकली क्लियर होते जाएंगे। फिर हमारे जो जवानों के मकासद होते हैं आजकल, कोई मतलब आप का बैंक बैलेंस बढ़ जाए, आपकी शाना जिंदगी हो, आपका लाइफ स्टाइल आली शान हो, तो मेरे ख्याल में इसमें आपकी जिंदगी गरक हो गए रह जाती है। आप उस लाइफ स्टाइल को हासिल करने की खातिर तक दो सारी जिंदगी करते रहते हैं, और एट द एंड जब वो शाना स्टाइल आपको हासिल होता है तो आप इस दुनिया से मतलब किनाराकश हो जाते हैं, आप इस दुनिया से चले जाते हैं। तो मेरे ख्याल में इन मादी चीजों के लिए गरक नहीं करना चाहिए जिंदगी को। अगर आपको आपके वसाइल कम भी हैं تو آپ کو ایک مقصد عالی لے کے, ایک عالیشان مقصد لے کے آپ کو اس کی طرف کوشش کرنی چاہیے میرے خیال میں.
جی جی,
اور مجھے بھی اللہ اس کی توفیق دے اور جوانوں کو بھی سب کو.
جی نوید, بہت بہت شکریہ.
جی
بہت آپ کا بہت مفید گفتگو رہی آپ کے ساتھ, بہت شکریہ. انشاءاللہ دوبارہ بھی ہم چاہیں گے کہ آپ کی آواز سنیں. بہت شکریہ, بہت شکریہ. جی تو ناظرین, یہ تو آپ نے نوید بھائی کی بات سنی اور ان سے ہم نے کافی زیادہ سوال اس لیے بھی پوچھے کیونکہ نوید بھائی جو ہیں خود جو ہے وہ بہت بہت ماشاءاللہ ایکٹیو ہیں اور مختلف جو ہے کاموں میں مشغول ہیں, میڈیا سے بھی ان کا تعلق ہے. ہمارے پاس اب وقت ہوا ہے ایک موسیقی کا, استاد نوری کی آواز میں چلتے ہیں, موسیقی سنتے ہیں اور اس کے بعد دوبارہ فریش ہو کے, تازہ ہو کے دوبارہ آپ کی خدمت میں حاضر ہوں گے. ماں ساتھ رہے. جی استاد نوری کی آواز میں آپ لوگوں نے فارسی ایرانی موسیقی سنی, آپ کو پسند آئی ہوگی. رباب کے پاس ہم چلیں گے اور ان سے پوچھیں گے ہمارے اگلے ہفتے کا موضوع کیا ہے. رباب
جی ناظرین, اگلے ہفتے کا جو چلنے والا, پورے ہفتے چلنے والا ہمارا موضوع ہے زندگی میں تبدیلیاں. جی لانا چاہیے, نہیں لانی چاہیے, کیوں لانی چاہیے, ہم اس بارے میں بات کریں گے.
بالکل, بڑا اچھا موضوع ہے. جیسے کہ آپ لوگوں کو پتا ہے موسم میں بھی تبدیلیاں آ رہی ہیں, ہلکی ہلکی ٹھنڈی ٹھنڈی ہوائیں صبح سویرے چلنا شروع ہو گئی ہیں,
خزاں کا موسم شروع ہو گیا. جی
بالکل, تو اسی کے ساتھ ساتھ ہم لوگ جو ہے اسی موضوع کو لے کے آئے ہیں. یہ تو موسم کی تبدیلیاں ہیں, زندگی کی تبدیلیاں کیا ہوتی ہیں, ہونی چاہیے نہیں ہونی چاہیے, اس پہ بھی بات کریں گے.
آیا موسم کی طرح ہونی چاہیے, چار بار ہر سال میں بدلنی چاہیے یا نہیں, یا نہیں انسان کو ڈٹے رہنا چاہیے, بالکل نہیں بدلنا چاہیے, آپ کا کیا خیال ہے اس بارے میں ہمیں ضرور بتائیے.
بڑی اچھا سوال رباب نے پوچھا ہے کہ آیا ایک چیز پہ ڈٹا رہنا چاہیے یا تھوڑی سی جو ہے وہ انگلش میں کہتے ہیں فلیکسیبلٹی ہونی چاہیے یا نہیں ہونی چاہیے,
تھوڑی سی نرمی ویسے میرے خیال میں ہونی چاہیے. کیونکہ پتہ کیا ہوتا ہے, زندگی کے شرائط ہر سیکنڈ میں چینج ہو رہے ہیں, ماحول ہر سیکنڈ میں چینج ہو رہا ہے,
حالات
جو آس پاس اطراف ہے, تو ہمیں کچھ اس طرح کرنا چاہیے ان حالات میں ڈھل جائیں, نہ کہ ڈٹے رہے بولے نہیں میں نے نہیں کرنا یہ کام اور اس طرح.
صحیح ہے,
تھوڑی بہت ہونی چاہیے.
یہ بات بھی آپ نے بالکل ٹھیک کی ہے. اس کے علاوہ یہ کہ تبدیلیوں کا اثر کیا ہوتا ہے, اور اگر آپ زندگی میں کوئی تبدیلی لانا چاہتے ہیں تو اس سے پہلے سوچنا ضروری ہے یا نہیں.
بالکل, اور یہ سوچنا ضروری ہے کہ آپ کے اطراف کے جو لوگ ہیں
جی
ان پہ بھی کتنا اثر پڑ رہا ہے, چونکہ ہم تبدیلی لے آتے ہیں اپنے لیے یا اپنے بارے میں سوچ کے, لیکن یہ نہیں سوچتے کہ اطراف کے جو ہمارے رشتہ دار, دوست, احباب جو ہیں ان پہ کیا پڑے گی یا ان کے ساتھ کیسا ہوگا, ہم یہ کبھی نہیں سوچتے, بہت خود غرض ہوتے ہیں.
آپ تو بہت دور چلی گئی ہیں, میں ابھی یہ بات کر رہا ہوں کہ وہی جو تبدیلی آپ اپنی زندگی میں لا رہے ہیں, آپ یہ سوچیں پہلے, ہم لوگ یہ سوچیں پہلے کہ آیا اس تبدیلی کا ہمارے اپنے اوپر کیا اثر ہوگا. کیونکہ اکثر یہ ہوتا ہے کہ ہم لوگ ایک تبدیلی کی طرف چلے جاتے ہیں بغیر اس کے سوچے کہ آیا اس تبدیلی کا ہمارے پہ مثبت اثر ہے یا منفی اثر.
اور ایک بات اور, زندگی میں تبدیلی یا شخصی طور پہ جو تبدیلی انسان لے کے آتا ہے, کبھی کبھی اس طرح ہوتا ہے کہ دیکھم دیکھی جو کہتے ہیں,
صحیح ہے,
اس کو بھی انسان مد نظر رکھتے ہوئے یا کسی اور کی زندگی, طرز زندگی کو دیکھتے ہوئے زندگی میں تبدیلی لے آتا ہے. لیکن ہمیں یہ ضرور دیکھنا چاہیے کہ اس شخص کے کیا شرائط ہیں اور ہمارے کیا شرائط ہیں. پھر بھی ناظرین, یہ تو میرے نظرات ہیں, اگر آپ کے کوئی خاص نظرات ہیں, آپ کو کچھ اس بارے میں کہنا, تو ہمیں ضرور بتائیے گا اس بارے میں.
ہاں, ہفتہ جو ہے وہ ایسا ایسا اپنے اختتام پہ آ رہا ہے. یہاں پر ایک موضوع جو بہت دنوں سے اپنے ناظرین خدمت میں لانا چاہ رہا تھا, اور وہ یہ تھا کہ اکثر جو ہے جو اسکول کالجز کے بچے ہوتے ہیں, ان کو ایک خاص قسم کی پڑھائی کی وجہ سے یا مختلف چیزوں کی وجہ سے ایک سٹریس, ایک پریشانی, ایک ہمیشہ جو ہے ذہن مشغول رہنا مختلف قسم کی باتوں میں, یہ چیز ہمیشہ چلتی رہتی ہے. ایک ریسرچ پڑھ رہا تھا میں, اور اس میں جو ہے مختلف چیزیں لکھی تھیں, اور اس میں جو ہے یہاں پر فیصد کے حساب سے لکھا ہوا تھا کہ تقریباً 40% جو کالج کے اسٹوڈنٹ ہوتے ہیں ان میں انگزائٹی دیکھنے کو میں ملی ہے, 36% میں ڈپریشن دیکھنے کو ملا ہے, 35% میں یہ مسئلہ دیکھنے کو ملا ہے کہ وہ دوسروں کے ساتھ جو ان کے رابطہ وہ انہوں نے قائم کرنا ہوتا ہے اس میں ان کو بہت سی مشکلات پیش آتی ہیں. 25% دنیا میں اس ٹائم پہ جو کالج کے اسٹوڈنٹ ہیں وہ سائیکوٹک دوائیوں کا استعمال, یعنی ڈپریشن کے لیے, انزائٹی کے لیے, یا یہ اس طرح کی استعمال کرتے ہیں. تو رباب یہ جو ہے یہ ایک بڑی الارمنگ اور بڑی پریشان کرنے والا جو ہے یہاں پر درسہ جو ہم دیکھیں
انزائٹی اور سٹریس کے بارے میں. ناظرین کو یہ بھی پتا چلے کہ میں نے ایک جگہ پڑھا تھا ایک کالم میں کہ کتنے درسہ, اب مجھے یاد نہیں پہلے, کتنے بچوں نے خودکشی تک کر لی تھی اس میں, اتنا یہ دباؤ بڑھ گیا تھا ان کے اوپر.
صحیح ہے
جی. تو ہمیں
یہ آپ کے خیال میں اتنا سنجیدگی سے پڑھائی کو, اتنی سنجیدگی سے کالج کی اور یونیورسٹی کی زندگی کو لینا چاہیے؟
دیکھیے, کالج اور یونیورسٹی کی زندگی تو ہمیشہ سے ہم نے سننے میں کہا ہے, سب نے کہا ہے اور ہم نے بھی سنا ہے کہ انجوائے کرنی چاہیے, اس کا لطف اٹھانا چاہیے. لیکن نہیں, ایک بات کہ آپ اپنی پڑھائی کو سنجیدگی سے لیں, وہ ایک مسئلہ ہے, لیکن اتنی سنجیدگی سے کہ آپ خود اس میں بیمار ہونے لگے ہیں, یا آپ کو ذہنی طور پہ دباؤ, سٹریس یا ایسی کچھ خاص بیماریاں جو ان کی وجہ سے پیش آتی ہیں ہونے لگے, نہیں, پہلے آپ کی سلامتی اور پھر اس کے بعد آپ پڑھائی, آپ کو اپنی تعلیمی ادارے پہ جو ہے, آپ خود صحیح نہیں ہوں گے تو آپ کیسے اس میں آگے بڑھیں گے.
بالکل بارہ, یہ ایک بہت اہم موضوع ہے, اور اس میں ہمیں ہمارے جو اساتید اسکول کالجز میں ہوتے ہیں, یونیورسٹی میں ہوتے ہیں, ان کو بہت, ان کا بہت بڑا رول ہے کہ وہ بچوں کا, ان کے تو ان کے لیے تو وہ بچے ہی ہیں, ان کا ہاتھ پکڑیں, اور اگر ان کو اس طرح ان کے ساتھ اس طرح کے مسائل پیش آ رہے ہیں تو ان کی مدد کریں. ٹھیک ہے, استادوں کے پاس بھی وقت کم ہوتا ہے, لیکن میرے خیال میں اگر کوئی بچہ, اس کو گھر میں کوئی مسئلہ ہے, اگر کوئی ایک بچہ اس کو اگر پڑھائی میں کوئی مسئلہ پیش آ رہا ہے اس کے علاوہ کہ وہ پڑھ نہیں رہا, یہ ایک علیحدہ چیز ہے, میرے کہنے میں مطلب ایک بچہ پڑھنا چاہتا ہے اور وہ نہیں پڑھا اسٹریس کی وجہ سے, بہت زیادہ اسٹریس, امتحان سے پہلے کچھ بچے پریشان ہو جاتے ہیں, یہ استادوں کا اس میں بہت بڑا رول ہے, اور خاص طور پہ اس چیز کا بھی کوشش کرنی چاہیے کہ ہمیں اسکول کالجز میں ایک ماہر نفسیات ضرور رکھنا چاہیے تاکہ وہ اس طرح کے بچوں کی مدد کر سکے, تاکہ اس طرح کی فیصد جو ہمیں نظر آ رہی ہے یہ چیز جو ہے ہمیں بہرحال دیکھنے کو نہ ملے, کیونکہ یہ کنڈیشنز ایسی نہیں رہتی, بدتر بھی ہو جاتی ہیں.
خیر, میں اگر آپ اجازت دیں میں ایک بات بولنا چاہوں گی, والدین کا بھی کافی گہرا کردار ہے اس کے اندر. بچوں کو ہم بچپن سے ہی سر میں ڈال دیتے ہیں کہ فلاں بچہ ہے, آپ کو اس کی طرح پڑھنا ہے, اس کے اتنے مارکس آئے ہیں, آپ کے اتنے نہیں آئے ہیں, بچے کے اوپر وہ دباؤ بچپن سے ہی پڑھنا شروع ہو جاتا ہے کہ مجھے سب سے آگے نکلنا ہے. یعنی پڑھائی کے اسٹریس کے علاوہ کمپٹیشن کا اسٹریس بچے میں اگر آ جائے تو ایسی میرے خیال سے بیماری علامت سامنے آتی ہیں.
اسٹریس ہے, اس کے علاوہ یہ کہ کیا پڑھنا ہے, بچوں کو ضروری نہیں ہے ہر کوئی ڈاکٹر انجینئر بننے کا شوقین نہیں ہوتا, بہت سے اور بھی فیلڈز ہیں. ٹھیک ہے, میں اس بات کو مانتا ہوں کہ اور فیلڈز میں شاید اتنا پیسہ نہ ہو جتنا ڈاکٹر انجینئر میں ہے, لیکن پھر بھی یہ ہے کہ بچے پہ پریشر نہیں ڈالنا چاہیے. یہاں پر ہم نے ایک چھوٹا سا وقفہ لینا, اور اس کے بعد میں کچھ ورزش اور کچھ جو تھوڑا بہت کھانے پینے کی جو بات ہے وہ کریں گے, تھوڑی سی صحت بنانے کی بات کریں گے. تو لیتے ہیں خوبصورت سا مزے سا مزیدار قسم کا وقفہ, اس کے بعد دوبارہ آپ کے خدمت میں حاضر ہوں گے, ہمارے ساتھ رہیے گا. ورزش کرنا بہت ضروری ہے, لیکن کبھی کبھار ایسا ہوتا ہے کہ فٹیگ, تھکاوٹ, جی نہیں چاہ رہا, تھک گئے, بہت سے یہ مسائل اکثر ہم میں سے ہم لوگوں کو پیش آتے ہیں. حل کیا ہے اس کا؟ حل یہ ہے کہ آپ اگر خود ورزش نہیں کرنا چاہتے تو آپ اپنی زندگی کی روٹین کو ایسا بنا سکتے ہیں کہ آپ کی زندگی کی روٹین جو ہے وہ ورزش میں تقریباً تبدیل ہو جائے. کچھ ٹپس ہیں جو میں آپ کو دینا چاہوں گا. سب سے پہلے ایک چیز ہے کہ جو ورزش آپ کرنا چاہتے ہیں وہ ورزش جو ہے وہ آپ کی پسندیدہ ہونی چاہیے. ٹھیک, ایک یہ بہت اہم چیز ہے. یہ ضروری نہیں ہے کہ آپ, اگر آپ کوئی بھی ہلکی ورزش کرنا چاہتے ہیں, ضروری نہیں ہے کہ یہ ورزش نہیں ہے کہ آپ کہیں گے جی میں نے جم میں جا کے وہاں رجسٹر کروانا ہے اپنے آپ کو اور وہاں پر ورزش کرنی ہے, اس کے علاوہ ورزش ہو ہی نہیں سکتی, یا پارک میں جانا, اس چیز کا خود ضرور خیال رکھیں. تیسری چیز جو ہے, ہمیشہ کوشش کریں کہ مل بیٹھ کے ورزش کریں, یعنی ایک بندہ جو ہے وہ ورزش نہ کرے, مکس ہو کے ایک گروپ کی حالت میں اپنے دوستوں کے ساتھ ورزش کریں, یہ بہت ضروری چیز ہے. بہرحال باتیں میرے پاس اور بھی بہت زیادہ تھیں, لیکن ڈائریکٹر صاحبہ مجھے کہہ رہی ہیں کہ مجھے جو ہے یہاں پر ایک وقفہ لینا ہے. وقفہ تو نہیں لینا, پہلے رباب کے پاس جاؤں گا میں, اور دیکھتے ہیں رباب کے پاس کیا. جی
بتاتے چلوں ناظرین حضرات, ہمارے محترم معزز مہمان تشریف لا چکے ہیں, ڈاکٹر عثمان خالق ہمارے ساتھ ہوں گے کچھ ہی لمحات کے بعد, اور ہمارا آج کا موضوع ہے کچے دودھ, یعنی کچا دودھ پینا کتنا صحیح ہے کتنا نہیں صحیح, مجھے اس بارے میں کوئی بھی آئیڈیا نہیں ہے, لیکن ہم ڈاکٹر صاحب سے ضرور اس بارے میں بات کریں گے. چلتے ہیں ناصر عبداللہ صاحب کی آواز میں خوبصورت سی موسیقی سنتے ہیں, اور پھر آپ کی خدمت میں حاضر ہوتے ہیں.
ہاں, آپ لوگوں نے موسیقی سنی, امید ہے کہ آپ کو پسند آئی ہوگی. بہرحال ایک بار جلدی سے بتاتے چلوں کہ ہمارا اگلے ہفتے کا موضوع تبدیلیاں, اس پہ ہمیں کمنٹ بتائیں, ہمیں کال کریں, ہمیں میسج دیں. چلتے ہیں رباب کے پاس تاکہ رباب گفتگو کو شروع کر سکیں.
جی رباب, شکریہ خورم. جی ناظرین حضرات, میں آپ کو بتا چکی ہوں ڈاکٹر عثمان خالق ہمارے ساتھ موجود ہیں, وقت کو ضائع کیے بغیر فوراً چلتے ہیں ان کے پاس. السلام علیکم ڈاکٹر صاحب, کیسے ہیں؟
الحمدللہ,
بہت بہت خوش آمدید ڈاکٹر صاحب. ڈاکٹر صاحب, کچا دودھ اور اس کے غذائی فوائد, بڑا عجیب سا موضوع ہے, یہ کچا دودھ پینا صحیح بھی ہے یا نہیں؟
اچھا جی, اصل میں دودھ ہمارا موضوع چل رہا تھا, اور میں نے یہ سوچا تھا کہ خالی صرف دودھ کو جو ہے وہ تین یا چار پروگرامز میں لے کر جاؤں. اس کی وجہ یہ ہے کہ یہ واحد ایک ایسی چیز ہے جو کہ مکمل غذا ہے. غذاؤں میں آپ کو جتنی بھی چیزیں ملتی ہیں اس میں شاید یہ واحد ایسی چیز ہے. جو کچا دودھ کا جہاں تک سوال پیدا ہوتا ہے وہ یہ ہے کہ بہت سارے لوگوں کو تو یہی نہیں پتا ہوگا کہ کچا دودھ کیا ہے. یہ میں بتاتا چلوں کہ کچا دودھ کیا ہوتا ہے. گائے, بکری یا کسی بھی دودھ دینے والے جانور سے, حلال جانور جو ہے اس سے جب ہم دودھ حاصل کرتے ہیں, عمومی طور پر آج کل تو چونکہ ماڈرنائزیشن ہو چکی ہے, ہم بازار سے دودھ لے کر آتے ہیں. وہ پیسچرائز بھی ہوتا ہے, ہوموجنائز بھی ہوتا ہے. لیکن جو آپ خود سے کسی گوالے سے یا خود اگر آپ کے پاس جو ہے وہ اپنے جانور موجود ہیں اس سے جو آپ دودھ حاصل کرتے ہیں اس کو ابالے بغیر مطلب جیسے ہی حاصل کیا ہے وہ جو بھی دودھ ہوگا وہ کچا دودھ کہلائے
جیسے حاصل کیا کچھ لوگ تو وہ گائے کے نیچے بیٹھ کے ہی وہیں پہ شروع ہو جاتے ہیں گاؤں میں دیکھا کیا ہے
جی بالکل اصل میں وہی لوگ سب سے بہترین کام کرتے ہیں جی کچے دودھ کو میں نے اس لیے چنا کیونکہ یہ ایک ایسی چیز ہے جو کہ ہماری غذاؤں میں تو ہونا دور کی بات ہمارے ذہنوں میں بھی نہیں ہے کہ دودھ ہمارے ہاں جب بھی جو ہے وہ ایک کانسیپٹ آتا ہے وہ ٹیٹرا پیک کا آتا ہے آپ نے ایک سوال کیا وہ یہ ہے کہ آیا یہ مفید ہے یا نہیں ایک چیز میں آپ کو بتا دوں کہ آپ کا جو دوسرا دودھ ہے جو ٹیٹرا پیک آتا ہے یا ایون کہ جو آپ کو گوالوں سے دودھ ملتا ہے وہ نہ صرف اس میں غذائیت کچے دودھ کی نسبت کم ہوتی ہے بلکہ وہ موجودہ ریسرچ اس کو ثابت کر رہی ہے کہ وہ آپ کے لیے نقصان دہ بھی ہے وہ کیسے نقصان دہ ہے اور اس کے کیا کیا نقصانات ہیں وہ انشاءاللہ میں اگلے پروگرام میں لوں گا اس پروگرام میں میں صرف جو ہے وہ کچا دودھ لینا چاہتا ہوں کچے دودھ کو پرانی میڈیسنز میں آیورویدک ہو گیا ہومیوپیتھک ہوگی اس میں اس کو تمام غذاؤں کی ماں کہا جاتا ہے اور کچے دودھ میں جو غذائی اجزاء ہیں وہ میں لوگوں کے ذہن میں ایک یہ چیز ہوتی ہے کہ جو دودھ حاصل کیا گیا ہے اس میں بیکٹیریاز ہیں مے بی وائرسز بھی ہوں جو کہ دودھ کو خراب کرتے ہیں لہٰذا دودھ کو ابال کر پینا چاہیے یہ کافی پرانی ریسرچ ہو چکی ہے نئی جتنی بھی تحقیق ہے وہ چیز ثابت کر رہی ہے کہ یہ چیز صحیح نہیں ہے دودھ کے اندر تقریباً جگہوں پر جغرافیائی جگہ اور جانور پر بھی ڈپینڈ کرتا ہے اس کے حساب سے دودھ کے اندر ڈفرینٹ بیکٹیریاز پائے جاتے ہیں لیکن دنیا میں بہت بڑے بڑے سائنسی اور تحقیقی ادارے تقریباً 30-40 سالوں سے اس چیز کی تحقیق پر لگے ہوئے ہیں کہ ہم کسی طریقے سے اس ایک بھی بیکٹیریا کو ثابت کر دیں کہ یہ کوئی نہ کوئی بیماری جو ہے وہ پیدا کرتا ہے لیکن وہ 30-40 سالوں سے ناکام ہے اس معاملے میں اور تحقیق یہ چیز ثابت کرتی ہے کہ جو وہ بیکٹیریاز اس کے اندر پائے جاتے ہیں وہ بنیادی طور پر نہ صرف دودھ کو فریش رکھتے ہیں بلکہ وہ آپ کے امیون سسٹم اور آپ کی بہت ساری بیماریوں میں اور اس کے علاوہ آپ کے نظام انہضام کو اپنی پرفیکٹ سٹیٹ میں رکھنے میں بہترین ہے. کچے دودھ کے متعلق یہ میں بتاتا چلوں کہ یہ نہیں ہے کہ آپ نے گائیں بھینسیں پالی ہوئی ہیں دودھ کی جب بات آتی ہے تو ہمیں یہ بھی دیکھنا ہے کہ آپ جانور کو کس قسم کی غذا دے رہے ہیں
بالکل
کچے دودھ سے جب بھی ہم مراد لیتے ہیں اس سے ہماری مراد ہوتی ہے کہ وہ گائے یا جانور جو کہ تازہ گھاس کے اوپر اور سبزے کے اوپر پلے ہوئے ہوں نہ کہ کھل کے اوپر یا دوسری چیزوں کے اوپر آپ شاید اگر کچھ ایسے ایریاز میں جائیں یا ایون کہ جو لوگ پیسے کے لالچی ہوتے ہیں بہت سارے ایسے انجیکشنز ملتے ہیں جو کہ آپ انجیکشن لگا کر جو ہے وہ دودھ کی پروڈکشن بڑھا سکتے ہیں اور مزے کی بات یہ کہ ہماری جو یہ کمپنیز ہیں جو بھی ٹیٹرا پیک ملک وغیرہ بناتی ہیں وہ سب کی سب انجیکشن استعمال کرتی ہیں جی بالکل دودھ کی پروڈکشن بڑھانے کے لیے تفصیل میں انشاءاللہ اگلے پروگرام میں آؤں گا تو اس کے غذائی اجزاء کی جو ہے وہ بات کرتے ہیں یہاں تک تو بات ہو گئی کہ بیکٹیریا کوئی نقصان دہ نہیں ہے بلکہ الٹا وہ اس کو فریش رکھتے ہیں اور آپ کو آپ کا نظام اور امیون سسٹم جو ہے وہ اس کو بہترین حالت میں رکھتے ہیں پروٹینز کی بات کرتے ہیں پہلے جو اس کے اندر پروٹینز موجود ہیں اس کے اندر دو قسم کے پروٹینز دو گروپس آف پروٹینز پائے جاتے ہیں ایک کو ہم کیسین پروٹینز کہتے ہیں اور ایک کو ہم وے پروٹینز کہتے ہیں کیسین پروٹینز جو ہیں وہ ہیٹ ڈیگریڈیبل نہیں ہے مطلب کہ آپ اس کو نو میٹر آپ کتنا جو ہے وہ آگ پہنچائیں وہ ڈی گریڈ نہیں ہوتے وہ اپنی اصل حالت میں موجود رہتے
ختم نہیں ہوتے موجود رہتے ہیں
لیکن آپ کا نظام انہضام جو ہے وہ ان کو آرام سے ڈائجسٹ کر سکتا ہے ہضمے میں کوئی مسئلہ نہیں ہے آپ کو دوسری قسم کے پروٹین جو کہ دودھ کچے دودھ میں تقریباً 20% تک موجود ہوتے ہیں وہ ہیٹ ڈیگریڈیبل ہوتے ہیں اور سائنس کے جو بایولوجی کے خاص طور پر جو جتنے بھی طلباء ہوں گے یا میڈیکل سائنسز کے ان کو یہ چیز پتہ ہے کہ پروٹین اگر ڈی گریڈ ہو جائے تو وہ نہ صرف ناکارہ ہو جاتی ہے بلکہ بعض کیسز میں وہ بیماریوں کا سبب بھی بنتی ہے
سائیڈ ایفیکٹس بھی آ جاتے ہیں
جی بالکل تو یہ جو 20% باقی پروٹینز رہ جاتے ہیں یہ وے پروٹینز ہوتے ہیں اور یہ ہیٹ سے جو ہے وہ ڈی گریڈ ہو جاتے ہیں
ابالنے سے ختم ہو جائیں گے
بالکل لیکن کچے دودھ میں یہ پروٹینز وہیں پر رہیں گے لہٰذا جب ہم ٹیٹرا پیک کی بات کرتے ہیں اور ہم یہ کہیں کہ یہ دودھ مکمل غذا ہے تو ایسا نہیں ہے اس چیز پر یہ چیز درست ثابت نہیں ہوتی, کیونکہ آپ اس کو ابالتے ہیں یا وہ ویسے ہی پیسچرائزڈ ہو کر آتا ہے, تو اس میں وہ جو 20% وے پروٹینز ہوتے ہیں وہ ڈیگریڈ ہو چکے ہوتے ہیں. جی بالکل. اس کے علاوہ آپ نے شاید ایک اور بیماری کا نام سنا ہوگا, کاربوہائیڈریٹس کی طرف میں آتا ہوں جو اس کے ہیں. بعض لوگوں کے متعلق آپ نے سنا ہوگا کہ ان کو دودھ ہضم نہیں ہوتا, وہ اس کو لیکٹیز, ایک انزائم ہوتا ہے لیکٹیز, اس لیکٹیز انٹولرنس, لیکٹوز انٹولرنس جو ہے وہ کہتے ہیں, اور ان کے اندر یہ انزائم جو ہے وہ صحیح طور پر کام نہیں کر پاتا. دودھ کے اندر اپنی شوگر ہوتی ہے جس کو لیکٹوز کہا جاتا ہے, لیکن جو لوگ جن کو یہ بیماری ہوتی ہے لیکٹوز انٹولرنس کی, یہ زیادہ تر جینیٹیکلی ٹرانسفر ہوتی ہے بیماری, ان کو دودھ اور ڈیری پروڈکٹس جو ہے وہ اوائڈ کرنے کو کہا جاتا ہے. وجہ اس کی یہی ہوتی ہے کہ وہ یہ چیزیں ہضم نہیں کر پاتے اور ان کا جو نظام ہوتا ہے اس میں کافی پرابلمس کریٹ ہوتی ہیں. را ملک کا یا کچا دودھ جو ہے اس کا فائدہ یہ ہے کہ ایسے لوگ یہ دودھ آرام سے استعمال کر سکتے ہیں اور ان کو یہ پرابلم نہیں ہوتی. اس کی وجہ یہ ہے کہ اس کے اندر ایک بیکٹیریا پایا جاتا ہے جو کہ اس لیکٹیز کو خود ڈائجسٹ کرتا ہے. لہٰذا اگر آپ کے ڈائجسٹو سسٹم میں وہ انزائم نہ بھی ہو لیکٹیز, جو بیکٹیریا اس دودھ میں موجود ہوگا وہ اس انزائم کو آپ کے لیے, اس شوگر کو آپ کے لیے ڈائجسٹ کر دے گا اور آپ کو اس قسم کی کوئی پرابلم نہیں ہوگی. ٹھیک ہے. تیسری چیز آتی ہے فیٹس کی. فیٹس کے اندر ایک بہت سارے فیٹس ہیں, اس کو ہم اگر ٹیکنیکلی جائیں تو بہت ساری جو ہے وہ ڈویژنز میں ہم ڈیوائڈ کرتے ہیں, لیکن دو مین ڈویژنز ہیں. پولی انسیچوریٹڈ فیٹس کے اندر اس کو ہم اومیگا 3 اور اومیگا 6 کہتے ہیں. اومیگا 3 کے متعلق تو آپ نے بھی سنا ہوا تھا مجھے یاد ہے. اومیگا 6 بھی آپ کی صحت کے لیے بہت فائدہ مند ہے. اومیگا 6 کے اندر ایک اور اسپیسیفک قسم کا فیری ایسڈ پایا جاتا ہے جس کو لینولیک ایسڈ یا ایل سی ایز یا سی ایل ایز کہتے ہیں. اس کا فائدہ یہ ہے کہ یہ آپ کی باڈی میں نہ صرف جتنی بیماریاں جو کہ انفلیمیٹری ڈیزیزز ہیں ان کو کم کرتا ہے, آپ کے ابڈومینل فیٹس کو کم کرتا ہے, اس کے علاوہ آپ کا جو نظام انہضام ہے اس کو بہتر کرتا ہے, اور بہت ساری سائنٹیفک ریسرچ اس چیز کو ثابت کر چکی ہیں کہ یہ ڈائبٹیز ٹائپ 2 کی پریونشن اور ٹریٹمنٹ کے لیے بھی ضروری فائدہ مند ہے.
جی ڈاکٹر صاحب, ہمارا وقت ختم ہو رہا ہے, بہت معذرت کے ساتھ, انشاءاللہ اگلے پروگراموں میں آپ اس بارے میں ضرور بات کریں گے. جی آپ تشریف لائے, بہت شکریہ آپ کا. جی خورم
بھائی, بہت شکریہ رباب, اور ڈاکٹر صاحب کا بھی شکریہ ادا کرتا ہوں. ڈاکٹر صاحب یہاں پر ایک سوال آیا ہے, اور البتہ یہ کہ آپ کا کسانوں وغیرہ سے رابطہ رہا ہے, کیونکہ یہ سوال جو ہے وہ یہ یوں ہے کہ اونٹنی کے دودھ کا مکھن کیوں نہیں بنتا. تو یہ
اصل میں اونٹنی کے دودھ کا مکھن بنتا بھی ہے,
اب یہ سوال اب انہوں نے جس طرح پوچھا اس کا مطلب کوشش کی ہے انہوں نے لیکن بنا نہیں. فیصل صاحب ہیں,
یہ ایک ایسا سوال ہے جو کہ نیوٹریشنسٹ حضرات شاید کوئی بھی اس کا جواب نہ دے پائے, کیونکہ یہ فوڈ سائنسز اور فوڈ ٹیکنالوجی سے ریلیٹڈ.
اسی لیے میں کہہ رہا ہوں کہ یہ کسی کسان وغیرہ سے پوچھنا پڑے گا,
کسانوں کو بھی علم نہیں ہوگا.
میں آئی تھنک سو اس میں چربی کی لیول میرے خیال سے کم ہے,
یہ بھی ہو سکتا ہے,
مجھے علم نہیں ہے.
میں دیکھیں, میں نے جواب دے دیا.
دوسری جہاں تک بات آتی ہے وہ یہ ہے کہ چونکہ اونٹنی عام علاقہ جات میں پائی نہیں جاتی, ہم لوگ شہروں کے رہنے والے ہیں, اگر آپ کو اونٹنی مل بھی جائے تو شاید کوئی دودھ پینے کو اس کا تیار نہ ہو. اور ہماری کتب میں بھی جو جانور ریفر کیے جاتے ہیں وہ گائے, بھینس, بکری وغیرہ ہے. تو میں جو سچی بات بتاؤں وہ یہ ہے کہ مجھے علم نہیں. دوسرا یہ کہ یہ میرا ڈپارٹمنٹ نہیں, یہ فوڈ سائنسز اور ٹیکنالوجی
والے, لیکن میں کوشش کروں گا فوڈ جینیٹکس پہ جو کام کرتے ہیں جو لوگ. بالکل صحیح. ٹھیک, بہرحال ڈاکٹر صاحب بہت شکریہ, انشاءاللہ اگر آپ ٹائم ملے تو آپ اس کو دیکھ لیجیے گا. اور جی بالکل, بہت شکریہ. ہمارے جو ہفتے کے دن کے مہمان ہیں ڈاکٹر ہمایون ہاشمی صاحب ہیں, اور یہ سربراہ ہیں ایران کے, جتنے ایران میں جتنے بھی فلاح و بہبود کے مراکز ہیں ان کے سربراہ ہیں. انشاءاللہ ان سے ہم انشاءاللہ سینیچر کے دن ہفتے کے دن گفتگو کریں گے, اور امید ہے کہ آپ کو وہ گفتگو بھی پسند آئے گی, اور امید ہے کہ آج بھی ڈاکٹر عثمان خالق کی جو بہت اہم گفتگو ہماری ہمیشہ رہتی ہے وہ بھی آپ کو پسند آئی ہوگی. اپنا بہت بہت خیال رکھیے گا. پروگرام کے آخر میں صرف اس دعا کے ساتھ پروگرام کو اختتام کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کو توفیق عطا فرمائے کہ رزق حلال کما سکیں. مجھے رباب کو اور ڈاکٹر عثمان خالق کو پروگرام سے اجازت دیجیے. خدا حافظ.